نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم 16ویں پارے کا آغاز کریں گے اور تزکیہ سیریز میں ہم اس پارے کو دیکھیں گے ایک بہت ہی اہم ٹاپک کی روشنی میں، اور وہ کیا ہے کہ تقدیر کو مان جاؤ، جھگڑو نہیں. ہمارے اس پورے پارے کے اندر جو چیز ہم نے اپنے اندر لانی ہے وہ کیا ہے کہ بعض اوقات ایسے معاملات زندگی میں پیش آ جاتے ہیں کہ جن کو ہماری عقلیں نہیں مانتی، اور ہر انسان کے ساتھ ایسا ہوتا ہے، چھوٹے درجے پہ ہوں، بڑے درجے پہ ہوں، اور انفرادیت یا اجتماعیت کے معاملات میں ہوں. لیکن وہ باتیں جو بظاہر اس وقت ہمیں اچھی نہیں لگ رہی ہوتیں، کچھ عرصے کے بعد ان کی خیر ہمیں دکھتی ہے. تو اس پورے بارے میں ایسے بہت سارے واقعات ہیں، انشاءاللہ جہاں جہاں آئے گا تو وہاں دیکھیں گے کہ ہماری عافیت کیا ہے کہ رضیت باللہ ربم و بالاسلام دینم و بمحمد نبیم، اللہ کی رضا پہ راضی رہنا ہے. ہم سورت بقرہ میں دو بار یہ بات پڑھ چکے کہ آسان تک رہو شعین و ہوا خیر القم، شاید تم کسی چیز کو ناپسند کرو اور وہ تمہارے حق میں اچھی ہو، اور اسی طرح شاید تم کسی چیز کو پسند کرو اور وہ تمہارے حق میں بری ہو. تو اس صورت میں اور خاص طور پہ پورے ہی پارے کے اندر ہم کچھ ایسی چیزوں کو دیکھیں گے. واقعہ کنٹینیو ہوتا ہے حضرت موسیٰ علیہ السلام اور خضر کے قصے سے، آیت 75 سے دیکھیں گے. قال الم اقل لك انك لن تستطيع معي صبرا، خضر نے کہا میں نے آپ سے کہا نہ تھا کہ آپ تو میرے ساتھ صبر نہیں کر سکیں گے. موسیٰ علیہ السلام نے کہا اس کے بعد اگر میں آپ سے کچھ پوچھوں تو آپ مجھے اپنے ساتھ نہ لیجئے گا، اب تو میری طرف سے آپ کو عذر مل چکا ہے. پھر وہ آگے چلے یہاں تک کہ ایک بستی میں پہنچے اور وہاں کے لوگوں سے کھانا مانگا، مگر انہوں نے ان دونوں کی ضیافت سے انکار کر دیا. وہاں انہوں نے ایک دیوار دیکھی جو گرا چاہتی تھی، اس شخص نے اس دیوار کو پھر قائم کر دیا. موسیٰ علیہ السلام نے کہا اگر آپ چاہتے تو اس کام کی اجرت لے سکتے تھے. اب موسیٰ علیہ السلام نے دیکھا کھانا ہم نے ان سے مانگا، کھانا انہوں نے دیا نہیں، اور سفر میں کھانا نہ ملنا بعض دفعہ موت کا سبب بن جایا کرتا تھا. لیکن خضر جو ہے نہ صرف یہ کہ ان سے کھانے کی بات کرتے بلکہ انہوں نے ان کی دیوار بنا دی. تو موسیٰ پھر اعتراض کر چکے، انہوں نے کہا بس میرا تمہارا ساتھ ختم ہوا، یعنی اب تمہیں اسکول سے ڈسمس کیا جاتا ہے رولز اینڈ ریگولیشنز کو فالو نہ کرنے کی وجہ سے. اب میں تمہیں ان باتوں کی حقیقت بتاتا ہوں جن پر تم صبر نہ کر سکے. یہ ہیں وہ باتیں جس کا ہمارے پارے کے تھیم کے ساتھ تعلق ہے. اس کشتی کا معاملہ یہ ہے کہ وہ چند غریب آدمیوں کی تھی جو دریا میں محنت مزدوری کرتے تھے. میں نے چاہا کہ اسے عیب دار کر دوں، کیونکہ آگے ایک ایسے بادشاہ کا علاقہ تھا جو ہر کشتی کو زبردستی چھین لیا کرتا تھا، یعنی نئی کشتیوں کو چھین لیتا تھا. تو حضرت خضر نے اس کشتی کو ذرا پرانا کر دیا، اگلی لک کر دیا کہ شکل جیسی بھی ہو جائے گی خیر ہے، لیکن کم از کم اس سے فائدہ تو اٹھا سکتے ہیں نا. اس سے کیا پتہ چلتا ہے کہ بعض دفعہ کچھ چیزیں ظاہری طور پہ جب بہت ہی زیادہ خوبصورتی کی اور پمپ اینڈ شو کی ہم لے لیتے ہیں تو اس سے نظر بھی لگ جاتی ہے، اور وہ چیزیں بعض دفعہ ہماری جان لینے کا سبب بھی بن جاتی ہیں. تو بجائے اس کے کہ ہم چیزوں کو ظاہر میں بہت سجائیں، ان کی قابلیت کو دیکھ لیں. ہم یہاں اپنا محاسبہ بھی کر سکتے ہیں کہ جب کوئی استعمال کی چیز میں خریدتی ہوں تو کیا اس کی شکل دیکھتی ہوں یا اس کی افادیت. خواتین تو ویسے صرف رنگ دیکھ کے بھی لے لیتی ہیں کہ شکل بڑی پیاری تھی، چاہے استعمال کرنے میں مشکل ہو، لیکن زندگی میں اصول بنائیے کہ چیز کی افادیت دیکھیں. وہ اچھی ہے اس کے ساتھ شکل بھی اچھی آ جائے چاہے سے تو لے لیں، لیکن صرف ظاہر پرست ہوتے ہوئے شکل کو لے لینا اور اندر سے کام کی چیز صحیح نہ، یہ درست نہیں ہوتا. تو اس نے کشتی کو تھوڑا سا ٹیڑھا میڑھا کر دیا. جب وہاں سے گزری تو لوگوں نے دیکھا رہے یہ تو پرانی کشتی ہے، تو وہ یتیم بچے تھے، غریب تھے، ان کی کشتی بچ گئی. تو بعض دفعہ آپ دیکھیے کہ چھوٹے نقصان سے اللہ تعالیٰ انسان کو بڑے نقصان سے محفوظ کر لیتا ہے. یہ زندگی میں بہت جگہ ہوتا ہے. انسان وہی خوش رہے گا جو چھوٹے نقصان سے گزر کر بڑا فائدہ لے. یہ دنیا چھوٹی ہے، آخرت بڑی ہے. اس دنیا کا ہر نقصان چھوٹا ہے. اگر دنیا میں کوئی صدمہ آئے، کوئی چوٹ آئے، کوئی تکلیف آئے، فوراً سوچ لیں کہ اس کے بدلے میں آخرت میں خیر ملے گی. ایک روایت کا خلاصہ ہے کہ مصیبتوں، بلاؤں، تکلیفوں جو بھی انسان کو آتی ہیں، مصیبتوں کی قدر انسان کو اس وقت آئے گی جب غیب کا پردہ چھٹے گا۔ آج کسی کو بیمار دیکھ کے ہم کہتے ہیں ہائے بیمار ہو گیا، اور قیامت کے دن لوگ رش کریں گے اس کو دیکھ کر، کہیں گے کاش ہم بھی بیمار ہوتے، ہمارے جسم کینچیوں سے کاٹے جاتے، اور جو آج تمہیں اس کے فائدے ہو رہے ہیں وہ ہمیں بھی ہوتے۔ تو فرق ہے نا سوچ، دیکھیے کہ ویژن ڈفرینٹ ہے۔ اس وقت میں دیکھوں تو مجھے سامنے کی دیوار دکھ رہی ہے نا، بیچ میں ایک ڈور دکھ رہا ہے، سائڈوں پہ کھڑکیاں دکھ رہی ہیں، لیکن آپ کو کیا دکھ رہا ہے؟ آپ کو میرے پیچھے کی دیوار دکھ رہی ہے، یہ ویژن ڈفرینٹ ہے نا۔ لیکن ہماری ضرورت ہے نا کہ ہم ایسے بیٹھیں، بالفرض جس رخ پہ آپ بیٹھے ہیں میں بھی اسی رخ پہ بیٹھ جاؤں، کیا ہم پورا فائدہ اٹھا سکیں گے؟ بالکل اسی طرح یاد رکھیں کہ دنیا میں ایک ویژن اللہ کا ہوتا ہے چیزوں کا، واقعات کا، حالات کا، اور ایک ویژن ہمارا ہوتا ہے، اور اکثر ہی جو ویژن ہمیں دکھ رہا ہوتا ہے وہ اس سے مختلف ہوتا ہے جو اللہ کا ہے۔ تو تقدیر کے فیصلوں پہ راضی رہیے۔ چوٹ پڑ گئی، صدمہ آ گیا، کوئی مر گیا، کوئی جی گیا۔ اب یہاں اگر اس پہلے واقعت کو دیکھیں تو کشتی کا چھننا ایک مالی نقصان تھا نا۔ بعض دفعہ زندگی میں کھڑی فیکٹری کو آگ لگ گئی، حادثہ ہو گیا، چوری ہو گئی، مالی نقصان ہو گیا، کاروبار ختم ہو گیا، کھڑے کھڑے لے آف ہو گئے، یہی صدمے ہیں نا۔ لکھیے مال کے متعلق جتنے فتنے، جتنی آزمائشیں میں زندگی میں آتی ہیں، اس وقت آپ اس واقعے کو یاد کریں گے، یہ آپ کا میرا پہلا امتحان ہے اس بارے کا۔ جب کبھی مجھے مالی طور پر کوئی نقصان ہو تو میں نے اس بات کو یاد رکھنا ہے کہ عیب دار کشتی بچ گئی، اور صحیح سالم ہوتی تو گر جاتی۔ جب ہمارے پاس بہت مال ہوتا ہے نا تو بعض دفعہ پھر ہم بہت پمپ اینڈ شو میں آ جاتے ہیں، جس کی وجہ سے پھر ہم کئی دوسرے فتنوں کا شکار ہوتے ہیں۔ اب دوسرا واقعہ رہا وہ لڑکا، تو اس کے والدین مومن تھے، ہمیں اندیشہ ہوا کہ یہ لڑکا اپنی سرکشی اور کفر سے ان کو تنگ کرے گا، اس لیے ہم نے چاہا کہ ان کا رب اس کے بدلے ان کو ایک ایسی اولاد دے جو اخلاق میں بھی اس سے بہتر ہو، اور جس سے صلہ رحمی کی بھی زیادہ توقع ہو۔ بچے کا قتل چھوٹی بات تو نہیں ہے، لیکن ہوا کیوں؟ کہ اللہ کے علم غیب میں یہ بات موجود تھی کہ یہ بچہ بڑا ہو کر سرکش ہوگا، نافرمان ہوگا، اور پھر اس وقت اس کے ماں باپ شاید اس کو یہ بددعا دیں گے کہ کاش تم پیدا ہوتے ہی مر جاؤ۔ اور حقیقت ہے کہ دنیا میں ایسا دیکھا گیا، بعض اولادیں اس طرح ماں باپ کی آنکھوں کے آنسو بن جاتی ہیں کہ ماں باپ پھر روتے ہیں کہ کاش تم پیدا ہی نہ ہوتے، اور تمہیں کل کی آتی آج آ جائے، وہ لمحہ بہت تکلیف کا ہوتا ہے۔ اب اس واقعے کو سامنے رکھیں، کسی کا ایبارشن ہو، پیٹ میں بچہ تھا چلا گیا، اس سے بھی پیچھے جائیے، بچہ ہوا ہی نہیں، اللہ نے امید نہیں دی، دوسرا درجہ امید دلائی پھر نہ ہوا بچہ، تیسرا یہ بچہ پیدا ہوا پھر اس کے بعد بچپن میں مر گیا، اس سے اگلا مشکل مرحلہ کیا ہے کہ جوان بچہ مر گیا، پھر اس کے بعد بچہ بڑا ہو چکا تھا، اب اس کے بچے چھوٹے تھے پھر مر گیا۔ یہ ساری چوٹیں پڑتی ہیں نا زندگی میں، اس وقت اس واقعے کو یاد کریں۔ کبھی ہم سوچ رہے ہوتے ہیں کہ اس کا جینا فائدہ دے گا، لیکن اس کا مرنا فائدہ دیتا ہے۔ بعض دفعہ انسان ایسی ایسی چیزیں سوچ لیتا ہے جو اس کے اپنے حق میں بھی ٹھیک نہیں ہوتی، تو کوئی جیے یا کوئی مرے، ہم نے اللہ کے فیصلوں پہ راضی ہونا ہے۔ بعض دفعہ اللہ تعالیٰ انسان کو صدمے دیتا ہے، کوئی مر جاتا ہے، ماں باپ چلے جاتے ہیں، بچپن میں باپ کا انتقال ہو گیا، اب کہتے ہیں ہائے یہ بچے کیسے پلیں گے، لیکن اللہ ان بچوں کو مور ریئلسٹک بنانا چاہتا ہے، وہ انڈیپینڈنٹ ہو جاتے ہیں۔ ان کی عمر کے وہ بچے جو اپنے ماں باپ کی پروٹیکشن میں پل رہے ہوتے ہیں، وہ شاید اپنا کوئی کام سیدھا نہ کریں، لیکن وہ بچے جو بچپن سے اپنے ہاتھوں پہ آ جاتے ہیں وہ بہت انڈیپینڈنٹ ہو جاتے ہیں۔ تو ہر شر میں خیر ہے۔ تیسرا واقعہ، اور اس دیوار کا معاملہ یہ ہے کہ یہ دو یتیم لڑکوں کی ہے جو اس شہر میں رہتے ہیں، اس دیوار کے نیچے ان بچوں کے لیے خزانہ مدفون ہے، اور ان کا باپ ایک نیک آدمی تھا، اس لیے تمہارے رب نے چاہا کہ یہ دونوں بچے بالغ ہوں اور اپنا خزانہ نکال لیں، یہ تمہارے رب کی رحمت کی بنا پر کیا گیا، اس نے کچھ اپنے اختیار سے نہیں کیا، یہ ہے حقیقت ان باتوں کی جن پر تم صبر نہ کر سکے۔ روایات میں آتا ہے کہ شخص بہت نیک تھا، جب مرنے کے قریب آیا تو بچے چھوٹے تھے بھی، تو اس نے اپنا خزانہ جو تھا وہ ایک دیوار کے نیچے بند دیا، جیسے پہلے دور میں لوگ گھڑوں میں ڈال کے اپنی دولت رکھتے تھے، کیونکہ تب بینکس اینڈ لاکرس نہیں ہوا کرتے تھے۔ تو اس کا خیال یہ تھا کہ جب تک یہ بچے پڑے ہوں گے تب تک یہ دیوار بھی پرانی ہو کے گرے گی، جب یہ صحیح کرنے کے لیے بنائیں گے تو اس وقت ان کو پتہ چل جائے گا اور خزانہ لیں گے۔ لیکن ہوا کیا کہ وہ دیوار اپنے وقت سے پہلے گرنے والی ہو گئی، تو اللہ تعالیٰ نے خضر علیہ السلام کے ذریعے سے یتیموں کے مال کی حفاظت کروا دی۔ اب اس میں آپ دیکھیے کہ بغیر کسی صلے کے کسی کا کوئی کام کر دینا یہ بہت بڑی نیکی ہے۔ اس واقعے سے بھی ہمیں یہی پتہ چلتا ہے کہ انسان اگر کسی کے ساتھ نیکی کر سکے تو کر دے۔ بعض نیکیاں کرنے میں آپ کا کچھ لگتا ہے اور بعض نیکیاں ایسی بھی ہوتی ہیں کہ آپ کا کچھ نہیں لگتا، لیکن بہت کم لوگ ہوتے ہیں کہ جو کچھ نہ لگنے کے باوجود بھی صرف اللہ کی رضا کے لیے کوئی کام کر دیں۔ نتیجہ کیا ہوتا ہے کہ پھر وہ اپنے آپ کو اس چیز سے دور کر لیتے ہیں۔ تو ہمارے لیے اس میں یہی واقعہ ہے، عمل کی بات، محاسبے کا نقطہ کہ کیا میں لوگوں کی بے لوس خدمت کرتی ہوں، خاص طور پہ جب دوسرے میرے احسان کو نہ مانیں تو کیا اس وقت پھر میں ان کی خدمت کرتی ہوں۔ اصل زندگی میں یہی ادب ہے سکھانے کا، پوری کائنات اسی کا درس دے رہی ہے، یہی سبق ہے، اور جو اس اصول پہ چلے گا انشاءاللہ اللہ تعالیٰ کے فیصلوں پہ وہ راضی ہونے لگے گا۔ اگر آپ پورے واقعے کو دیکھیں تو اس میں ہمارے لیے بہت ہی زیادہ نصیحت ہے ان ساری چیزوں میں کہ ہم اللہ کے فیصلوں پہ راضی رہیں، اللہ تعالیٰ نے جو ہمارے لیے رکھا ہے اس کو قبول کریں، اور جس چیز کو اس نے ہمارے لیے بہتر نہیں ہی سمجھا اس پہ راضی رہیں۔ سچی خوشیاں اسی بندے کو ملتی ہیں۔ دعا استخارہ میں ایک لفظ، ایک جملہ ہم بولتے ہیں کہ اللہم ان کنت تعلم ان ھذا الامر خیر لی فی دینی و معاشی و عاقبت امری فاقدرہ لی و یسرہ لی ثم بارک لی فی و ان کنت تعلم ان ھذا الامر شر لی فی دینی و معاشی و عاقبت امری وصرف عنی وقدر لی الخیر حیث کانا ثم اردنی بھی۔ یہ آخری جملہ سنانے کے لیے پیچھے سے پڑھنا پڑا کہ بندہ اللہ تعالیٰ سے یہی مانگتا ہے خیر میں، استخارہ کے خیر مانگنا، یہ کوئی غیب جاننے کا طریقہ نہیں جو ہمارے ہاں سوچا جاتا ہے۔ تو ہم اس میں اللہ تعالیٰ کے سامنے اس بات کا اظہار کرتے ہیں کہ میری عقل چھوٹی ہے، تیری بڑی ہے۔ آپ ذرا فارغ بیٹھ کے کاپی پین لے لیں، پچھلی زندگی آپ کی، آپ کے خاندان کے لوگوں سے متعلق جتنی بھی زندگی تھی، ان واقعات کو سوچیں، وہ واقعات جو آج سے 10 سال پہلے ہوئے، اب آج اس واقعے کے اثرات کو دیکھیے۔ کوئی مر گیا، آج اس کے بچوں کو دیکھیے، کسی کا گھر بگڑ گیا تو آج دیکھیے، آپ کو یقیناً اس کے اندر خیر دیکھے گی۔ اور بہت ساری چیزیں تو غیب کے پردوں میں ہوتی ہیں، اس لیے ہم سمجھ نہیں پاتے۔ اب آگے ایک اور واقعہ ہے، اگر پچھلے پارے کے تھیم کے ساتھ اس کو ساتھ لے لیں تو اس کا تھیم کیا بنتا ہے، اقتدار کا فتنہ۔ جب کسی کو اللہ تعالیٰ تھوڑا سا اختیار دے دیتا ہے، ریسورسز دے دیتا ہے، تو اس کے لیے فتنے کے بھی ذرائع ہوتے ہیں۔ لیکن اس پارے کے ساتھ اس کو اگر آپ دیکھیں گے تو اس میں بھی کچھ ایسی چیزیں ہمیں دکھیں گی کہ جو بظاہر دیکھنے میں اچھی نہیں لگ رہی لیکن ان کا رزلٹ بہت اچھا تھا۔ فرمایا وَيَسْأَلُونَكَ عَنِ ذِي الْقَرْنَيْنِ قُلْ سَأَتْلُو عَلَيْكُم مِّنْهُ ذِكْرًا، اور اے نبی، یہ لوگ تم سے ذوالقرنین کے بارے میں پوچھتے ہیں۔ یہ اپنے دور کا بادشاہ تھا، بہت نیک بھی تھا، اللہ نے اس کو دنیا کی بھی دولت دی تھی اور دین کی بھی، اور جب دونوں چیزیں مل جاتی ہیں تو انسان پھر انسانیت کے نفع کے کام کرتا ہے، جیسا کہ اس نے کیا۔ اب اس کے کچھ سفر تھے اس دنیا میں، اس نے ڈفرینٹ ڈائریکشنز پہ کچھ سفر کیے اور وہاں انسانیت کی خدمت کرتا ہوا دکھا، اور یہ اصل میں اس چیز کا سمبل ہے کہ انسان کے پاس مال اقتدار آ جائے کوئی نقصان نہیں دے گا اگر اس کے پاس اللہ کا خوف ہے، اللہ کی خشیت ہے۔ ہم نے اس کو زمین میں اقتدار عطا کر رکھا تھا اور اسے ہر قسم کے اسباب و وسائل بخشے تھے۔ اس نے پہلے مغرب کی طرف ایک مہم کا سر و سامان کیا، حتیٰ کہ جب وہ غروب آفتاب کی حد تک پہنچ گیا، یعنی ٹوٹل ویسٹ میں، تو اس نے سورج کو ایک کالے پانی میں ڈوبتے دیکھا۔ پتہ نہیں یہ ناروے ہی نہ ہو کہ بالکل ایچ تھا دنیا کا کوئی۔ اور وہاں اسے ایک قوم ملی، ہم نے کہا اے ذوالقرنین، تجھے یہ قدرت بھی حاصل ہے کہ ان کو تکلیف پہنچائے اور یہ بھی کہ ان کے ساتھ نیک رویہ اختیار کرے۔ بادشاہ تھا، کون روکتا، ظلم بھی کر سکتا تھا، احسان بھی کر سکتا تھا، اب تم جو مرضی کرو۔ اس نے کہا جو ان میں سے ظلم کرے گا ہم ان کو سزا دیں گے، یعنی عدل کی بات کی کہ جو ظلم کرے گا اس کو سزا دیں گے، جو ظلم نہیں کرے گا اس کے ساتھ نیک رویہ اختیار کریں گے، یہ ہے عادل بادشاہ۔ اللہ کے نبی نے فرمایا کہ قیامت کے دن عرش الٰہی کے سائے میں جو 7 قسم کے لوگ ہوں گے اس میں امام عادل بھی ہوگا کہ جو ظلم نہیں کرے گا، جیسے حضرت عمر رضی اللہ عنہ کا دور اور ابو بکر صدیق کا دور۔ तो इससे क्या पता चलता है कि इक्तदार अपनी जगह बुरी चीज़ नहीं अगर उसको अदल और इंसाफ के साथ रखा जाए। और जो इनमें से ईमान लायक और नेक अमल करेगा उसके लिए अच्छी जजा है और हम इसको नरम अहकाम देंगे। फिर इसने एक दूसरी मुहिम की तैयारी की, यहाँ तक कि ध्रुव आफ्ताब की हद तक जा पहुँचा, यानी टोटल ईस्ट की तरफ। मेरे ख्याल ये ऑस्ट्रेलिया बन जाएगा कुछ। अगर आप इस वक्त भी ग्लोब को देखें तो एक टोटल वेस्टर्न कंट्रीज़ होते हैं, एक टोटल ईस्टर्न होते हैं, और ये उन दोनों में ज्ञात इससे लगता है कि इसने रिसोर्सेज को यूज़ किया। इसमें अगर आप देखें तो एक जुमला बार बार आ रहा है कि तुम अतबा सबबा, इसने सबब यूज़ किए। सबब अरबी में रस्सी को कहते हैं, इंग्लिश में इसको कहेंगे तो मीन्स रिसोर्सेज। इस्लाम रिसोर्सेज का दुश्मन नहीं। अल्लाह ने आपको कोई रिसोर्सेज दिए हैं तो आप उसको यूज़ करेंगे तो कामयाब होंगे। मसलन आप में से चंद साथी जो यहाँ आए तो वो अपनी गाड़ियों में आए, आप कहें कि अब हम नेक हो गए, हमने कुरान पढ़ना शुरू किया और गाड़ी में बैठना तो बड़ा इसराफ है और ये तो बेकार काफरों की आदत है, वो बैठते हैं तो मैं तो पैदल चलूँगा। तो ये आपकी नाकामी की बात होगी कि आप अगर हामते कामते यहाँ पहुँच भी गए तो फिर आप इतने थक चुके होंगे कि आप फोकस नहीं करेंगे। अफसोस की बात है कि मुसलमानों में एक ऐसा फितना भी गुजरा माजी में कि जब दुनियावी तरक्की को उन्होंने दीन के नुकसान का ज़रिया समझ लिया, हालांकि ऐसा नहीं है। इस वक्त मुस्लिम्स को जितने अपने रिसोर्सेज यूज़ करने की ज़रूरत है शायद कभी इतने नहीं थे। इस वक्त का जो बुत है ना, शिर्क जो है ना, वो इस दौर का वो मटीरियलिज्म है। हर चीज़ में आप देखिए इतनी इन्वेंशन है, 2-4 महीने के बाद नए मॉडल्स आ जाते हैं कंप्यूटर्स के, सेलफोन्स के, और दुनिया को मुश्किल में डाल देते हैं। जिन्होंने टेक्नोलॉजी को कैच कर लिया आज वो दुनिया में छाए में कुछ ना होते हुए भी सिर्फ वो लोगों की ज़रूरत बन चुके हैं। माल सारा लोगों का उनके मुल्कों में जा रहा है, जब माली तौर पर लोग ज़्यादा होते हैं तो फिर वो थोड़े बिफरने लगते हैं, नतीजा क्या कि वो मुसलमानों को आंखें दिखाते हैं। हम मुसलमानों ने दीन का तो क्या करना था, हमने दुनिया का भी छोड़ दिया, अपने सारे रिसोर्सेज दूसरों को दे दिए और जो हैं उस पर भी गैरों का कब्ज़ा है। आज भी अगर हम इस दुनिया में अल्लाह के दीन को फैलाना चाहते हैं, हर मुमकिन रिसोर्स इस्तेमाल करना होगा, हर वो मीडियम जहाँ से कुफर, शिर्क, इल्हाद और शैतानी चीज़ें नशर हो रही हैं, निकल रही आ रही हैं, उससे अल्लाह का कलाम पेश करना होगा। एक वो वक्त था कि रेडियो ईजाद हुआ तो मौलवियों ने ये फतवा दे दिया कि जिस घर में रेडियो होगा वहाँ नमाज नहीं हो सकती। टीवी आया तो फिर तो खैर वैसी वो चलती फिरती तस्वीर थी, लेकिन आज देखिए कि यही मीडिया कितना दुनिया में दीन फैलाने का ज़रिया बन रहा है। असल बात मीडिया नहीं है, असल ये कि जो पीछे प्रेजेंट करने वाले वो कौन है। दुआ करें कि हमें अल्लाह वहाँ तक पहुँचने की तौफीक दे। आप इस शहर के चुने हुए लोग बैठे हैं, आपका ये ज़िम्मा बनता है कि अगर इस वक्त कुरान की ये दावत है या कहीं और भी कोई दे रहा है तो उसको पेश कीजिए। कोई रेडियो पे, किसी टीवी पे, कोई जगह आप किसी तरीके से कुरान का ये पैगाम दे सकते हैं, छोटी बड़ी बात पहुंचाइए ताकि वहाँ तक बात पहुँचे जहाँ पे कोई नहीं आता। आज भी मैं आ रही थी तो एक दुकान के बाहर मुझे एक नया ऐड लगा हुआ दिखा, तो उसमें किसी रेडियो का नाम था, पढ़ नहीं सकी जल्दी में, लेकिन कुछ लिखा हुआ था पाक रेडियो और नॉर्वे में रेडियो की बात, तो मुझे लगा कि यकीनन ये कोई पाकिस्तानी चैनल होगा क्योंकि नाम ही ऐसा लग रहा था। तो कोशिश करें, अगर आप कहीं भी पहुंच सकते हैं आप अपनी बात को पहुंचवाएं, और ये हर बंदे का फ़र्ज़ है, जो जहां तक पहुंच सकता है वो वहां तक पहुंचेगा। अब ये एक ऐसी जगह गया जहाँ सूरज निकलने वाला था, वहाँ उसने देखा कि सूरज एक ऐसी कौम पर तलू हो रहा है जिसके लिए धूप से बचने का कोई सामान हमने नहीं किया। बिल्कुल ओपन एयर में थे वो लोग, ये हाल था उनका, और ज़ुल्करनैन के पास जो कुछ था इसे हम जानते थे। फिर इसने एक और मुहिम का सामान किया, यहाँ तक कि जब दो पहाड़ों के दरमियान पहुँचा तो इसे इनके पास एक कौम मिली जो मुश्किल ही से कोई बात समझती थी, यानी लैंग्वेज बैरियर था। उन लोगों ने कहा, ऐ ज़ुल्करनैन, याजूज और माजूज इस सरजमीन में फसाद फैलाते हैं, तो क्या हम तुझे कोई टैक्स इस काम के लिए दे दें कि तू हमारे और इनके दरमियान एक बंद तामीर करवा दे? याजूज माजूज कौन है? ये माजी के अंदर कुछ ऐसी कौमें थी जो उभरी और इनको एक जगह पे बंद किया। बहुत सारी तफासील आपको मिलेंगी लेकिन ख़ुलासा कर देती हूँ, क्योंकि क़्यामत के करीब इनको दोबारा निकलना है और आगे भी इंशाल्लाह इनका तस्करा आएगा, ग़ालिबन सूरह नमल में आएगा। तो एक मौके पर अल्लाह के नबी सल्लम अपने घर में आराम फरमा रहे थे तो आप घबरा के उठ गए, तो आपकी ज़ौजा ने पूछा कि क्या हुआ, तो आपने फरमाया कि याजूज और माजूज ने आज उस दीवार में इतना सुराख कर दिया, इस तरह से आपने उंगली का बताया। जो दीवार ये अभी हम पढ़ेंगे इंशाल्लाह ताला इधर ज़ुल्करनैन ने बनाई थी, आपने फरमाया कि इतना सा सुराख कर दिया और अब वहाँ से फितने आएंगे। बुनियादी तौर पे ये एक मखलूक है लेकिन बहुत ही ज़्यादा इनकी कसरत है। एक मरता है तो कहते हैं पीछे हज़ारों के अपना ख़ानदान छोड़ के जाता है। क़यामत के कुर्ब की जो बड़ी अलामतें हैं, 10 अलामत-ए-कुबरा, उनमें से एक ये भी है याजूज माजूज का आना, और ये ज़मीन पे बहुत तबाही मचाएंगे, बहुत ज़्यादा दंगा फसाद करेंगे, ज़मीन वालों को मारेंगे, दरियाओं के दरिया पी जाएंगे, जहाँ से जाएंगे जगह खाली करते जाएंगे। फिर ज़मीन वालों से बदला लेने के बाद फिर आसमान पे तीर फेंकेंगे, कहेंगे आओ हमने ज़मीन वालों को तो मार दिया, अब हम आसमान वालों को मारें। अल्लाह का हुक्म ऐसा होगा कि वो तीर जब वापस ज़मीन पे गिरेंगे तो उनको खून लगा होगा, तो ये खुश होंगे कि देखा हमने इन सब को ख़त्म कर दिया। इस तरह से ये फितना होगा। ये वो दौर है कि जिस वक्त इंसान चाहेगा कि मैं ज़मीन पर होने की बजाय अंदर होता। और आप देखिए क़यामत के कुर्ब में फितने फितने फितने, पिछले पारे का फितना टॉपिक साथ रखें, हर आने वाला दिन पिछले से बुरा आएगा। आप सोचें हमारी अगली नस्लें किन दिनों में आने वाली हैं, आपके बच्चे, बच्चों के बच्चे, पोतों के पोते, कोई चाहेगा कि ऐसे फितने उनके सामने हो? फिर उसके बाद ये याजूज माजूज जब पूरी दुनिया में तबाही फैलाएंगे, फिर अल्लाह ताला के हुक्म से जब इनके मरने का वक्त होगा, और ये सारा वही वक्त है जब हज़रत ईसा अलैहिस्सलाम के भी आने का वक्त होगा, फिर इनको एक अल्लाह ताला बीमारी के ज़रिए से मारेगा और ये सब मरेंगे। फिर आसमान से कितनी तेज़ बारिश होगी जो इनकी लाशों और हड्डियों को बहा के पानी में भेज देगी। तो उस फितने के सदे बाप के लिए आज से कितने सौ साल पहले ज़ुल्करनैन ने कोशिश की। इसने कहा जो कुछ मेरे रब ने मुझको दे रखा है ये बहुत है, तुम बस मेहनत से मेरी मदद करो। यानी लोगों ने ऑफ़र की कि आपको हम कुछ मदद कर दें, कुछ पैसा दे दें और आप इसके अंदर हमारे लिए काम करें। लेकिन इनका जवाब कितना खूबसूरत है कि नहीं, आप मेरी जान से मदद करें। यहाँ एक बहुत ही खूबसूरत नुक्ता है इज्तमाई ज़िंदगी का, और वो क्या कि बाज़ औक़ात ऐसे हालात होते हैं सिर्फ माल देने से बात नहीं बनती, जब तक इंसान उसको अपना वक्त अपनी जान न दे। ख़ास तौर पे आप देखिए कि जब भी किसी काम का आगाज़ होता है ना, तो उस मौके पे किसी जगह सिर्फ माल काम नहीं करता, गो के माल काम करता है, उस वक्त इंसानों की ज़रूरत होती है। तो इन्होंने कहा कि बस तुम मेहनत से मेरी मदद करो, मैं तुम्हारे और इनके दरमियान बंद बांधे देता हूँ, मुझे लोहे की चादरें ला दो। आखिर जब दोनों पहाड़ों के दरमियानी खला को इसने पाट दिया तो लोगों से कहा कि अब आग दहकाओ, हत्ता कि जब आहनी दीवार बिल्कुल आग की तरह सुर्ख कर दी गई तो इसने कहा लाओ अब मैं इसमें पिघला हुआ तांबा उंडेलूँगा। ये बंद ऐसा था कि याजूज माजूज इस पर चढ़ भी न सकते थे, और इसमें नकब लगाना उनके लिए और भी मुश्किल था। अब देखिए इतना बड़ा काम किया, कितना मुश्किल है पहाड़ों के बीच में एक लोहे की दीवार खींचना, करने के बाद कहते क्या हैं, हाज़ा रहमतुम मिन रब्बी, ये मेरे रब की रहमत है। ये होता है एक नेक दिल इंसान, बड़ी से बड़ी खिदमत करके, बड़े बड़े काम करके भी सारा क्रेडिट अल्लाह को दे देता है, मगर जब मेरे रब के वादे का वक्त आएगा तो वह इसको पैबंद खाक कर देगा, और मेरे रब का वादा बरहक है। क्या होगा उस वक़्त? अब अगला आखिरी रुकू है ये सूरत का, और तवज्जो के काबिल, यकीन करें ऐसा लगता है कि फितने यूँ उमड़ के आ रहे हैं जैसे समंदर की लहरें। व तरकना बादहुम यौमइज़िन यमूजु फ़ी बाद व नुफ़िख़ फ़िस्सूरि फ़जमअनाहुम जमअ, और उस रोज़ हम लोगों को छोड़ देंगे कि समंदर की मौजों की तरह एक दूसरे से गुत्थम गुत्था होंगे, और सूर फूक दिया जाएगा और हम सब इंसानों को एक साथ जमा करेंगे, अगले पिछले सब आ जाएंगे। और वो दिन होगा जब हम जहन्नुम को काफिरों के सामने लाएंगे, उन काफिरों के सामने जो मेरी नसीहत की तरफ से अंधे बने हुए थे और कुछ सुनने ही के लिए तैयार न थे। देखिए कितना डिफरेंट कॉन्सेप्ट है ना काफिर का। हमारे यहाँ काफिर लफ्ज़ के साथ ही डिसबिलीवर, नॉन मुस्लिम, नहीं, ये कौन थे? अल्लज़ीना कानत अयुनुहुम फ़ी ग़िता इन ज़िक्री। हम अपना मुहासबा कर सकते हैं, क्या नसीहत की तरफ से अंधे और बहरे तो नहीं बने हुए, सुनने को कुछ तैयार ही नहीं? तो क्या ये लोग जिन्होंने कुफर इख्तियार किया ये ख्याल रखते हैं कि मुझे छोड़कर मेरे बंदों को अपना कारसस बना लें? हमने ऐसे काफरों की ज़ियाफ़त के लिए जहन्नुम तैयार कर रखी है। अल्लाह हू अकबर।